नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादबाट म प्रवीण पोखरेल। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वार छनौटको मापदण्ड तय गरेको छ। दुई दिनसम्म चलेको केन्द्रीय कमिटिको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय पनि गरेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अन्य पार्टीहरूसँग पनि निर्वाचनमा सहकार्य गर्नका लागि ढोका खुल्लै राख्ने निर्णय गरेको छ। आज हामी मूल रूपमा हिजो सकिएको एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णय, मक्सिर 4 गतेको निर्वाचनका लागि एमालेका अन्य तयारी लगायतका विषयमा नेकपा एमालेका उपमहासचिव प्रदीप गिमालीसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ गिमालीज्यू कार्यक्रममा यहाँलाई।
हजुर,
धन्यवाद। हजुर, अब यहाँहरूले हिजो बैठक केन्द्रीय कमिटिको बैठक दुई दिनसम्म चल्यो र हिजो सकियो, त्यहाँ चाहिँ महत्वपूर्ण निर्णयहरू गर्नुभएको छ यो आगामी मक्सिर 4 गतेको चुनावका लागि। सबैभन्दा महत्वपूर्ण त अब पार्टी अध्यक्षलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय यहाँहरूले गर्नुभएको छ। मूल रूपमा दुई दिनसम्म चलेको बैठक कस्तो रह्यो र मुख्य मुख्य निर्णयहरू के कस्ता छन्, यसैबाट यो कुराकानीको शुरूआत गरौं न।
वास्तवमा बैठक असाध्यै महत्वपूर्ण, गम्भीर, सौहार्द र परिणाममुखी रह्यो। हाम्रो केन्द्रीय कमिटिको झण्डै 348 सदस्यीय छ, संख्या ठूलै छ, तर पनि अत्यन्त व्यवस्थित र विषय केन्द्रित भएर बैठक हामीले समयमै सम्पन्न गर्यौं। बैठक मूलत अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण गर्दै निर्वाचनको तयारीमा नै केन्द्रित थियो। त्यसोहुँदा हामीले निर्वाचनको तयारीसँग जोडिएर केही महत्वपूर्ण निर्णयहरू गरेका छौँ, जसमध्ये केही विषय तपाईँले उल्लेख पनि गर्नुभयो पृष्ठभागमा। सबैभन्दा महत्वपूर्ण निर्णय नेकपा एमाले पार्टी अध्यक्ष कमल केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने एउटा साझा संकल्पका साथ निर्वाचनमा हुने निर्णय गरेको छ र त्यसका लागि जनादेशका लागि आम जनतालाई अपिल गरेको छ। त्यसमा हामीले हाम्रा मुख्य मुद्दाहरू समेत पनि पहिचान गरेका छौँ, खास गरेर राष्ट्रियता र राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपाल, सुखी नेपालीको यो यात्रालाई निरन्तरता दिन र यसमा बीचमा जे अवरोधहरू सृजना भएका छन् ती अवरोधहरू समाप्त पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि चाहिँ हामीले त्यो अपिल जनता समक्ष गरेका छौँ। यससँग जोडिएका अरू कतिपय अरू अन्य महत्वपूर्ण निर्णयहरू पनि भएका छन्।
अब मूल रूपमा अब आगामी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्षलाई अघि सार्दै निर्वाचनमा जाने कुरो आएको छ र यसको विभिन्न भनौं न विभिन्न पोर्टबाट विश्लेषण भएका छन्। आजका संचार माध्यमहरूले पनि यसलाई विश्लेषण गरेका छन्। अब भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष ओलीलाई नै किन अगाडि सारियो?
तीनवटा कुराहरू छन्। एउटा, उहाँले अगाडि सारेका उहाँका केही सोचहरूलाई दुईपटक संसदको अङ्कगणित र पछिल्लो समय त खास गरिकन चाहिँ सर्वोच्च अदालत लगायतका विभिन्न संस्थाहरू जसको प्रयोग हुनुहुँदैन थियो राजनीतिक मुद्दाहरूमा, त्यसमा प्रयोग गरेर उहाँका ती योजनाहरूलाई असफल पार्ने प्रयत्न भएको छ। उहाँको अघिल्लो कार्यकाल यहाँलाई थाहै छ, मुलुकमा नाकाबन्दीको सामना गर्दै त्यसलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने मामलामा एउटा ऐतिहासिक महत्वको रह्यो। त्यसै गरी नेपालको पारवन सुविधालाई विविधीकरण गर्ने र भविष्यमा फेरि नाकाबन्दी नहुने कुराको सुनिश्चितता गर्दै एउटा आशा जगाएको त्यो सरकारलाई त्यति बेलाको गठबन्धनभित्रैबाट र केही मान्छेहरू पार्टीभित्रैबाट प्रयोग भएर 9 महिनामै असफल बनाइयो। हामीले त्यति बेला पनि भनेका थियौँ, आज संसदको अङ्कगणितले हामीलाई बाहिर पार्न बाध्य भए पनि हामी फेरि जनादेश लिएर फर्किनेछौँ, नभन्दै हामी त्यसै गरी फर्कियौँ र 3 वर्ष 3.5 वर्ष मुलुकले एउटा नयाँ गति लिएको थियो र मान्छेमा एउटा आत्मविश्वास, देश बन्छ भन्ने कुराको एउटा चाहिँ भरोसा जागेको अवस्थाभित्र पार्टीभित्रै कतिपय अवसरवादी नेताहरूका कारणले कहिले पनि सत्ताभन्दा बाहिर बस्नै नसक्ने र सधैँभरि सत्ताको लगाम आफ्नो हातमा राखिराख्नुपर्ने र मुलुकमा सधैँभरि अस्थिरता बनाइराख्नुपर्ने केही प्रवृत्तिहरूका कारण र त्यो प्रवृत्तिलाई चाहिँ दुर्भाग्यवश सर्वोच्च अदालत जस्ता कतिपय संस्थाहरूको समेत साथ सहयोग रहेर त्यो यात्रा अवरुद्ध भएको अवस्था छ। अब गएको 13-14 महिनाको अवस्था कस्तो छ, उहाँको नेतृत्वको सरकार हटिसकेपछि मैले यसमा केही कुराहरू बताउनु पर्दैन। त्यसो भएर एउटा राजनीतिक स्थायित्व र समृद्धिको यात्रा हाम्रो सबैभन्दा महत्त्वपूर्ण मिसन हो। तपाईँले देखिरहनु भएको छ अहिले गठबन्धनका पाँच दलहरू बसिरहनु भएको छ, अझै केही दलहरू थप्दै हुनुहुन्छ, उहाँहरूले सात दल आठ दल कति बनाउनुहुन्छ। यसको सोझ निष्कर्ष के हो भने आजसम्म पनि अब मङ्सिर चार गते चुनाव भएपछि कथम कदाचित मानिलिनुहोस् त्यो हुनेवाला त छैन, तर केही गरी उहाँहरूले बहुमत ल्याउनु हो भने को हुन्छ प्रधानमन्त्री? कुनै तस्विर क्लियर छ? छैन। त्यो प्रधानमन्त्री कति महिना काम गर्न पाउँछ? कुनै तस्विर छ? क्लियर छ? छैन। त्यो त नितान्त भागभण्डा र स्वार्थको एउटा चाहिँ दिशातिर मुलुकलाई लैजाने। सबैभरि यो भागभण्डा र अस्थिरतातिर मुलुक लग्ने हो भने मुलुक बन्छ कहिले? त्यसो भएर हामीले एउटा बलियो राजनीतिक स्थिरता सहितको सरकारको निम्ति उहाँलाई चाहिँ त्यसको नेतृत्व गर्नका निम्ति उहाँलाई अगाडि सारेका हौ।
त्यो भन्दा नि अब उहाँ दुईचोटि प्रधानमन्त्री भइसक्नु भयो, दुईचोटि उहाँको कार्यकालको परीक्षण नागरिक जनताले गरिसकेका छन्। अब यो हिसाबमा एमालेसँग अब ओलीको विकल्प अरू नदेखिँदा चाहिँ ओलीलाई पुनः प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको हो भन्ने विश्लेषण पनि छ। उहाँको विकल्प छैन अहिले होइन,
एमालेसँग विकल्प नभएको होइन। सहज अवस्थामा हुँदा नेकपा एमाले हामीसँग एक से एक योग्य नेताहरू हुनुहुन्छ, पुरानो पुस्ताको पनि हुनुहुन्छ, नयाँ पुस्ताको पनि हुनुहुन्छ, नेताहरू हुनुहुन्छ। तर कस्तो हुन्छ भन्नुहुन्छ भने लडाईँमा एक त एक किसिमले लडाईँ जस्तै भएको छ, नेकपा एमाले मैदानमा एक्लो छ र बाँकी सबै दलहरू चाहिँ अब दक्षिणतिर फर्केका, उत्तरतिर फर्केका, पूर्व फर्केका, पश्चिम फर्केका, संहिता खारेज गर्नुपर्छ भन्ने, संहिताको संख्या बढाउनुपर्छ भन्ने, संसदीय व्यवस्था मान्दिन भन्ने, संसदीय व्यवस्था नभइहुन्न भन्ने, सबै खालका अब पाँचतिर फर्केका पञ्चमुखी साथीहरू एक ठाउँ जम्मा हुनुभएको छ नि त। त्यो चाहिँ जुन ढङ्गको घेराबन्दी छ र जसरी के चाहिँ कुराको निम्ति उहाँमाथि प्रहार भएको छ, उहाँले देशलाई जुन दिशातिर अगाडि लैजान कोसिस गर्नुभयो अथवा त्यसका केही कामहरू अगाडि बढाउनुभयो, त्यसलाई उल्टाउनका निम्ति जुन ढङ्गका प्रयासहरू भए, त्यो त्यस्तो स्थितिभित्र यो त्यो अधुरा यात्राहरू पुरा गर्नको निम्ति उहाँ नै सबैभन्दा योग्यतम चाहिँ नेता हो भन्ने हिसाबले हामीले अगाडि सारेका हौ, विकल्पविहीन भन्ने कुरा होइन।
भनेपछि यो लगायतका निर्णयहरू हिजो गर्नुभयो, तपाईँहरूले दुई दिनसम्म चलेको बैठकले निर्णय गर्यो, यसले चाहिँ एमालेको बहुमत आउँछ भनौँ न, अब निर्वाचनमा चाहिँ एमाले बहुमत ल्याउँछ भन्ने अपेक्षा यहाँहरूको हो?
निसन्देह हामीले गएकै स्थानीय निर्वाचनमा पनि यद्यपि शीर्ष संख्यामा हामी केही आन्तरिक कारणले गर्दाखेरि दोस्रो भयौँ, तर जनमत यहाँलाई थाहा छँदै छ, हामीले 34% प्लस जनमत हासिल गर्यौँ। यति ठुलो घेराबन्दीका बीचमा पनि नेकपा एमाले चाहिँ विगत निर्वाचनभन्दा 1% मत बढायो, मत संख्याको हिसाबले करिब 7 लाख मत बढायो। त्यस अर्थमा देशको सबैभन्दा बढी जनाधार युक्त पार्टी नेकपा एमाले हो। यसमा हामीले अहिलेको 34% पपुलर भोटलाई अरू 6% बढाएर 40% बनाउने, जसले समानुपातिकतर्फ पनि हाम्रो एउटा प्रभावशाली उपस्थिति हुन्छ र प्रत्यक्षतर्फ र समानुपातिक गरेर हामीले चाहिँ सुविधाजनक बहुमतसहित एउटा स्थिर सरकार दिने हाम्रो योजना हो। त्यही हिसाबले हामीले जनतालाई अपिल गरेका छौँ र सँगसँगै हामीले जो देशभक्तहरू हुनुहुन्छ विभिन्न ठाउँमा छरिएर रहेका, जो वामपन्थीहरू हुनुहुन्छ विभिन्न ठाउँमा छरिएर रहेका, जो चाहिँ लोकतन्त्रवादीहरू हुनुहुन्छ विभिन्न ठाउँमा छरिए रहेका र जसले देश बनाउन चाहनुहुन्छ, अब भागभण्डामा 6-6 महिना मन्त्री, वर्ष दिनमा प्रधानमन्त्री, यो कुरा होइन कि देश बनाउने एउटा संकल्प भएका सबै देशभक्त लोकतन्त्रवादी साथीहरू सबै चाहिँ प्रगतिशील र निर्माणका पक्षधर, ध्वंसका होइन कि निर्माणका पक्षधर सबै साथीहरू चाहिँ नेकपा एमालेमा आउनुहोस् र यो यो शक्तिलाई बलियो बनाऊ, यो एउटा राष्ट्रिय शक्तिको रूपमा, यो आफैमा वामपन्थी पनि हो, यो आफैमा देशभक्त पनि हो र सबैभन्दा मुख्य कुरा चाहिँ यसलाई एउटा बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरौँ भनेर हामीले ती विभिन्न ठाउँमा छरिएका असल पात्रहरूलाई, असल पक्षहरूलाई आह्वान पनि गरेका छौँ र उहाँहरूलाई समेट्दै हामी चाहिँ बहुमत साथ अगाडि बढ्छौँ।
अब यहाँले यो भनिरहँदा अब अहिले वर्तमान सत्तारूढ भनौँ न पाँच दलीय गठबन्धन, अब यो भनौँ निर्वाचनको उम्मेद्वारको भागभण्डा लगाउन उम्मेद्वार बाँडफाँडमा लागिरहेको छ, अब यो यता पाँच दलीय गठबन्धन र तपाईँहरू अहिलेसम्म चाहिँ एक्लै हुनुहुन्छ, तपाईँहरूले पनि गठबन्धन भनौँ सहकारीका लागि अन्य दलहरूसँग सहकारी गर्नका लागि ढोका खुल्लै छ भनेर निर्णय पनि गर्नुभएको छ, अब यो कसरी सम्भव छ? पाँच दलीय गठबन्धन एकातिर सँगै छ, तपाईँहरू एक्लै निर्वाचनमा जाँदै हुनुहुन्छ, तैपनि अब बहुमतको अपेक्षा यहाँहरूले गर्दै हुनुहुन्छ भनौँ न, पहिलेकै जस्तो मतको अपेक्षा गर्नुभएको छ यहाँहरूले?
हो निसन्देह, उहाँहरूले अब पाँच दल होइन अब त्यसमा बाबुराम भट्टराईजीको कुनै नाम सिकेका राख्नु भएको छ, समाजवादी पार्टी के त्यो पार्टी पनि थपिएको छ, वामदेवजीको राष्ट्रिय एकता भन्दाखेरि अभियान चलाउँदै हुनुहुन्थ्यो त्यो पार्टी पनि जोडिएको छ, अरूलाई पनि जोड्ने प्रयासमा हुँदै हुनुहुन्छ। उहाँहरूलाई शुभकामना छ यो पाँच दलीय गठबन्धनलाई उहाँहरूले दस दलीय पन्ध्र दलीय बनाउनुहोस् होइन, त्यो पनि हामी हेरौँ। हाम्रो एउटै आग्रह हो तपाईँहरूले त्यो गठबन्धन बनाइरहँदाखेरि कथम कदाचित त्यो जुन हुनेवाला छैन मैले अघि पनि भने कि नेपाली जनतालाई एउटा कुरा सुनिश्चित दिनुहोस्, त्यो सरकार एक वर्ष चल्छ के जम्मा एक वर्ष, म त्यहाँ त्योभन्दा धेरै त म भन्न चाहन्न, किनभने जुन पार्टीका नेताहरू जस्ता नेताहरू त्यो गठबन्धनमा हुनुहुन्छ जसले चार महिनापछि हुने एकता महाधिवेशनबाट तपाईँ एकल नेतृत्व नेता बन्नु होला नि त भन्दा चार महिनासम्म अधिवेशन कुर्न सक्दैनन्, जसले अर्को चुनावपछि तपाईँ प्रधानमन्त्री बन्नु होला नि त एकल पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा हामी घोषणा गरेर जान्छौँ भन्दा डेढ वर्ष कुर्न सक्दैनन्। ती साथीहरू समेतको चाहिँ रोहोभरमा अथवा त्यो समेत एकतामा त्यो गठबन्धनको सरकार कति टिक्छ, भोलि टिकेन भने त्यसका निम्ति चाहिँ जवाबदेहीको यो उहाँहरूले जवाब दिनुपर्ने हुन्छ, जनताले त्यसको पनि हेक्का राख्लान्, तर जे होस् त्यसले केही फरक पार्दैन, उहाँहरूले दसैँ दलको गठबन्धन गर्नुभएछ भने पनि एउटा प्रचलित भनाइ छ नि आखिर नौ लाखै भए पनि तारा त के हुन्छ र ताराले उज्यालो दिने होइन, उज्यालो दिनका निम्ति त राति हो भने जुन नै चाहियो, दिउँसो हो भनेदेखि सूर्य नै चाहियो, त्यसो भएको हुनाले उहाँहरूले कति गठबन्धन गर्नुहुन्छ भन्ने कुरासँग हामीलाई धेरै चासो छैन। हाम्रो गठबन्धन जनतासँग हो, जनतासँग हो हाम्रो एकता, जनतासँग हो हाम्रो मेलमिलाप, जनता हाम्रो साथमा हुनुहुन्छ र ती जनताहरूको साथ लिएर हामी अगाडि बढ्छौँ।
अब यहाँहरूले पटक पटक गठबन्धन असान्दर्भिक छ भनिरहँदा अब आगामी निर्वाचनमा यहाँहरूले पनि गठबन्धन गर्ने एउटा ढोका चाहिँ खुल्ला राख्ने निर्णय गर्नु भएको छ, अब त्यो ढोकाभित्र चाहिँ कुन कुन कस्ता कस्ता दलहरू आउने सम्भावना देख्नुहुन्छ, कस्तो कस्तो सम्भावना, कस्तो कस्तो दलको अपेक्षा यहाँहरूले गर्नु भएको छ?
दुईटा फरक हेर्नु पर्ला। पहिलो कुरा राष्ट्रिय स्तरमा कुनै गठबन्धन बनाएर जानु र स्थानीय रूपमा कुनै ठाउँमा सिटको चाहिँ एडजस्टमेन्ट गर्नु, तालमेल गर्नु, अथवा कुनै ठाउँमा चाहिँ आफू ज्यादै कमजोर भएको ठाउँमा चाहिँ तुलनात्मक बलियो तर सकारात्मक शक्तिलाई अलिकति सहयोग गर्नु, या आफू बलियो आफू प्रतिस्पर्धाको अवस्थामा रहेको ठाउँमा चाहिँ अर्को कुनै तुलनात्मकमा कमजोर सहयोगी शक्तिलाई चाहिँ साथमा लिएर अगाडि बढ्नु, यो नितान्त भिन्न कुराहरू हुन्। उहाँहरू गठबन्धनको नाममा चुनाव लड्दै हुनुहुन्छ, हामी एमालेको नाममा चुनाव लड्दैछौँ, यो दुईटा कुरा फरक सुट्याउनु होला। दोस्रो कुरा चाहिँ त्यसो गरिरहँदाखेरि पनि हामी आफ्नो चुनाव चिन्ह, आफ्ना एजेन्डा, आफ्नो घोषणापत्रका साथ अगाडि बढ्छौँ। र तेस्रो कुरा चाहिँ त्यसो गर्दा हामीलाई निश्चित शर्तहरू छन्। पहिलो, नेकपा एमालेको नेतृत्व, हामीले भोलि सत्ता बाँडफाँडको भोलि नेतृत्व चाहिँ अरू कसैलाई दिन्छौँ भन्ने कुरा होइन, हामी यति कुरा ग्यारेन्टी गर्छौँ नेकपा एमाले बहुमत पाउँदाखेरि त्यो सरकार ढुक्क पाँच वर्ष चल्छ, जनताको राजनीतिक स्थायित्वको आशामा चाहिँ हामीले कहीँ पनि तलमाथि हुन दिँदैनौँ, त्यो सत्ताको लेनदेनका निम्ति गरिने चाहिँ तलको तालमेल होइन। दोस्रो, त्यसो भएर राजनीतिक स्थायित्व त्यसको एउटा अनिवार्य पूर्व शर्त हो। दोस्रो भनेको चाहिँ हाम्रा केही प्राथमिक एजेन्डाहरू छन्, पछिल्लो समय राष्ट्रिय स्वाभिमानमाथि राष्ट्रिय हितमाथि आँच पुर्याउने जुन ढङ्गका गतिविधिहरू भएका छन् र नेपाल नजाने जो गरी भूराजनीतिक द्वन्द्वतिर जसरी ढल्किँदैछ अथवा त्यसको एउटा शिकार बन्ने खतरा जुन बन्दैछ, जुन ढङ्गले चाहिँ नेपालको स्वतन्त्र सन्तुलित पराष्ट्र नीतिमा खलबल आइरहेको छ, त्यो कुरालाई अन्त्य गरेर राष्ट्रिय हित र स्वाभिमानको पक्षमा उभिने एउटा शर्त। दोस्रो, लोकतन्त्रको पछिल्लो समय चिरहरण जस्तो भएको छ, यो कुरालाई अन्त्य गर्ने, भागभन्डा होइन कि एउटा राजनीतिक स्थायित्वको आधारमा, सिस्टमको आधारमा मुलुकलाई चलाउने, तेस्रो कुरा, र अब राजनीतिक सत्ता स्वार्थ होइन कि मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर समृद्धि र विकास यी कुराहरूमा सहमत हुने दलहरूसँग हामीले स्थानीय तहमा कुनै ठाउँमा चाहिँ कुनै जिल्लामा कुनै प्रदेशमा चाहिँ हाम्रा सिट एडजस्टमेन्टहरू हुन सक्छन्, हामीले सकारात्मक शक्तिहरूको निम्ति ढोका खोलेका छौँ, तर त्यसो गरिरहँदा न नेकपा एमालेका एजेन्डाहरूमा हामीले कुनै कम्प्रोमाइज गर्छौँ न नेकपा एमालेको नेतृत्वमा हामीले कुनै कम्प्रोमाइज गर्छौँ, यो हिसाबले हामी अगाडि बढ्छौँ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेकपा एमालेका उपमहासचिव प्रदीप गिमालीसँग कुराकानी गरिरहेका छौँ। अब गिमालीजी, निर्वाचन नजिकिँदै गर्दा अब दलहरूले, एमाले लगायतका दलहरूले आन्तरिक छलफल अगाडि बढाउँदैछन्, अब उम्मेद्वारको विषयमा पनि छलफलहरू पार्टीगत रूपमा चलि नै रहेको छ, सँगै अब आ आफ्नो दावी पेश भएका छन्, तपाईँहरूले त प्रधानमन्त्रीका रूपमा अध्यक्षलाई अगाडि सारेर अब निर्वाचनमा जाने निर्णय गरिसक्नु भयो। यो निर्णय आइरहँदा दलहरूको आफ्नै दावी आइरहँदा आम नागरिकले अलिकति नयाँ व्यक्ति खोजेको हो कि भन्ने एउटा कोणबाट पनि आउने गरेको छ। अब नयाँ पुराना व्यक्तिहरूबाट अब यो सम्भव नदेखिएला कि अब नयाँबाट केही हेर्ने हो कि भन्ने एउटा विचारहरू पनि एउटा कोणबाट आइरहेको छ। यो सन्दर्भमा अब भनौं न राजनैतिक दलहरूले भनौं न यहाँ लगायत अन्य दलहरूले अब नागरिकप्रति नागरिकहरूको विश्वास अलिकति गुमाएका हुन् कि अब यहाँहरूले पनि ठूलो बहुमत ल्याउनु भयो, तीन वर्षमै सत्ता छोडेर बाहिर जानु पर्यो, यो स्थितिमा अब कुनै दलहरूले पनि भनौं न दलहरूलाई नागरिकले विश्वास गर्दा गर्दै पनि उनीहरूले चाहिँ सरकार चलाउन सकेनन्, नागरिकका अपेक्षाहरू पूरा गर्न सकेनन्, त्यसैले एउटा दृष्टिकोणको जन्म भएको छ। यो सन्दर्भमा यहाँको धारणा के छ?
पहिलो कुरा नयाँ भनेको नयाँ सपनाहरू हो, नयाँ विचारहरू हो, नयाँ दृष्टिकोणहरू, व्यक्ति या पात्र त्यस पछाडि आउने कुरा हुन्छ। यदि यहाँले उमेरको हिसाबले नयाँ या चाहिँ राजनीतिमा कहिले देखा नपरेका पात्रहरूको हिसाबले नयाँ भन्नुभएको हो भने तपाईँले त्यो कुराको कुनै सुनिश्चित गर्न सक्नुहुन्न, किनभने राजनीति चल्ने भनेको मूलत दृष्टिकोणले हो। मैले धेरैचोटि एउटा सन्दर्भ उल्लेख गर्ने गरेको छु, 62-63 आन्दोलन ताका पुस्ताहरूको पुस्तान्तरको पनि निकै कुराहरू चलिरहेको थियो। त्यति बेला हामीले केही बिम्बहरू पनि प्रयोग गर्यौँ, जस्तो त्यति बेला गिरिजाप्रसाद कोइराला आन्दोलनको अग्रपङ्क्तिमा हुनुहुन्थ्यो, उमेरको हिसाबले उहाँ त्यति नै बेला पनि 70 वर्षभन्दा माथि हुनुहुन्थ्यो। अब देशमा निरङ्कुश तन्त्रको अन्त्यको निम्ति रत्न पार्कमा अथवा चाहिँ दरबार मार्गमा कुटाई खाँदै चाहिँ गरिरहेको गिरिजाप्रसाद कोइरालालाई तपाईँले चाहिँ नयाँ मान्ने कि राजा आऊ देश बचाऊ भनेर राजाको पछाडि त्यति बेलाका ज्ञानेन्द्रका पछाडि कुञ्जिरहेका एकदम युवाहरू पनि थिए नि कहिले मान्छेहरू होइन, तिनीहरूलाई नयाँ मान्ने, तपाईँले के कुरालाई चाहिँ नयाँ र पुरानो मान्नुहुन्छ? कुरा यहाँनिर हुन्छ, झन्डै 71-72 वर्षको उमेरमा देशको पहिलो प्रधानमन्त्री, पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हुनुभयो मनमोहन अधिकारी, 70 काटिसक्नु भएको थियो। उहाँले देशलाई जुन बाटो दिनुभयो, एउटा भरोसा दिनुभयो कि जनमुखी सरकार कस्तो हुनुपर्छ भनेर, उहाँलाई नयाँ मान्ने कि अब 35 वर्षको उमेरमा 40 वर्षको उमेरमा त्यसभन्दा अगाडि कतिपय मान्छेहरू प्रधानमन्त्री भए होइन, उसले बाटो थापा पनि धेरै कलिलै उमेरमा प्रधानमन्त्री हुनुभएको जस्तो लाग्छ। अब निरङ्कुश राजतन्त्रलाई अझ बलियो बनाउनका निम्ति भूमिका खेल्ने त्यति बेलाका पञ्चहरूलाई चाहिँ तपाईँले नयाँ मान्ने, त्यसबाट नयाँ भनेको पहिलो कुरा विचारको कुरा हो। अब निसन्देह युवा पुस्ताहरू अगाडि आउनुपर्छ, अहिले युवाहरूमा राजनीतिमा जुन एउटा क्रेज देखिएको छ त्यसलाई मैले फेरि सकारात्मक रूपमा लिन्छु, तर पुरानो पुस्तालाई सरापेर, पुरानो पुस्तालाई गाली गरेर, पुरानोलाई निषेध गरेर कोही पनि पुस्ता चाहिँ अगाडि बढ्न सक्दैन। उहाँहरूले नयाँ भिजन ल्याउनुभयो र नयाँ भिजनका साथ त्यो भिजनले जनताको मन छोयो भने कसैले केही भन्नै पर्दैन होइन, पुरानोको ठाउँ नयाँले लिइहाल्छन्। तर तपाईँसँग विचार केही छैन, जम्मा जम्मी पुरानाले काम गरेनन्, अब पुरानालाई गाली गरौँ भनेर गालीको मात्रै प्रतिस्पर्धा हो भनेदेखि त्यो कुनै नयाँपन हो भन्ने मलाई लाग्दैन। त्यसो भएको हुनाले चाहिँ मुलुकलाई अझ एकचोटि चाहिँ मलाई लाग्छ एउटा परिपक्व नेतृत्वको चाहिँ खाँचो छ। त्यस पश्चात जब किनभने हामी अहिले पनि संक्रमणमै छौँ, अब संविधान बनायौँ हामीले, संविधानको कार्यान्वयन गर्ने चरणमै छौँ, तर पनि अहिले पनि कैयौँ चिजहरू अनुत्तरित छन्। यो संविधानको कार्यान्वयनको पाटो अझै गम्भीर छ, संहिता टिक्छ कि टिक्दैन भन्ने जस्ता प्रश्नहरू अहिले उठिरहेका छन्। पछिल्लो समय प्रदेशहरूमा देखिएका व्यतिथिले गर्दा मान्छेलाई प्रदेश संरचना नै बेकार हो कि भन्ने जस्तो खालको एउटा निराशा पनि बढिरहेको छ। यी सबै कुराहरूले गर्दा मुलुक एक खालको जुन संक्रमणको अवस्थामा छ, त्यो संक्रमणलाई एउटा स्थायित्वमा पुर्याउनका निम्ति पुरानो पुस्ताको नेतृत्व अहिले पनि एक अवस्थामा चाहिँ जरुरी छ। त्यस पछाडि त्यो एउटा स्वच्छ वातावरणभित्र स्वाभाविक रूपले नयाँ पुस्ताहरू अगाडि आउँदै गर्छन्। नयाँ पुस्ताहरूको सक्रियता स्वागत योग्य छ, तर उहाँहरूलाई मेरो यति आग्रह छ कि पुरानो पुस्तालाई गाली गरेर मात्रै कोही पनि राजनीतिमा स्थापित हुन सक्दैन। तपाईँले नयाँ विचार ल्याउनुहोस्, राष्ट्र निर्माणका नयाँ योजनाहरू ल्याउनुहोस्, त्यसो भयो भनेदेखि त त्यो योजनाले स्वतः जितिहाल्छ नि।
अब यो सँगै यति बेला नागरिकता विधेयक अलिकति रुमल लिएको छ, अब राष्ट्रिय सभामा आज पेश हुँदैछ, अब नागरिकता विधेयकमा एमाले बढी राजनीति गर्न खोज्यो भन्ने आरोप पनि छ नि।
एकदम गलत कुरा हो, हामीले वास्तवमा मुलुकको संविधानले के भन्यो भन्दाखेरि कतिपय प्रश्नहरू चाहे वैवाहिक अङ्गीकृतिका कुराहरू हुन् या अन्य थुप्रै विषयहरूलाई चाहिँ संघीय कानुन केही कुराहरू संविधानले स्वतः टुङ्ग्यायो होइन, त्यही कुराहरू चाहिँ संघीय कानुन बनाऊ र संघीय कानुन बमोजिम हुनेछ भनेर संसदलाई जिम्मा दियो। संविधानमा सबै कुराहरू चाहिँ त्यहाँ डिटेलमा उल्लेख भएनन्, नयाँ संघीय कानुन बनाऊ र त्यो संघीय कानुन मार्फत यसका समस्या समाधान गर भनेर चाहिँ संविधानले नै भन्यो। नभए सबै कुराहरू टुङ्गिने भएदेखि संविधानमै सबै कुराहरू छङ्ग टुङ्ग्याइदिन्थ्यो, त्यसो हुँदा कानुन बनाइरहनु पर्ने जरुरी हुँदैन्थ्यो। त्यसपछि हामीले 75 सालमा नयाँ नागरिकता ऐन पेश विधेयक पेश गर्यौँ, जसमा समग्र अहिलेका वैवाहिक अङ्गीकृतसँग जोडिएका अहिलेका जन्म अथवा जन्मसिद्धका नागरिकका सन्तानहरूका प्रश्नहरू अन्य प्रश्नहरू जति पनि अहिले टुङ्ग्याउनु पर्ने टुङ्ग्याउ भनेर संविधानले चाहिँ कानुन बमोजिम हुनेछ भनेर भनेका विषयहरूको एउटा समग्र खाकासहित विधेयक प्रस्तुत गर्यो। त्यो विधेयकमा लामो छलफल भयो राज्य व्यवस्था र सुशासन समितिमा, त्यसले एउटा प्रतिवेदन दियो। त्यो प्रतिवेदन प्रस्तुत भए लगत्तै चाहिँ अब प्रदेशसभा विघटन हुने एउटा स्थिति बन्यो। हाम्रो आज भनाइ के हो भन्दाखेरि सरकारलाई त्यो प्रतिवेदन त्यहाँ छँदैछ, पुनस्थापित संसदको त्यो एउटा चाहिँ सम्पत्तिको रूपमा छ, तपाईँले त्यसैमा टेकेर र यो नागरिकताको जति पनि समस्याहरू छन् यसलाई चाहिँ फेरि बाँकी नरहने गरी टुङ्ग्याउनुहोस्, समष्टिगत रूपमा टुङ्ग्याउनुहोस् भन्दा उहाँहरूले 3 वर्षसम्म पार्लियामेन्टको त्यत्रो प्रयत्नलाई एक निर्णयले चाहिँ ध्वस्त पारिदिनुभयो र त्यसलाई जिरोमा पुर्याएर अनि फेरि चाहिँ एउटा नयाँ विधेयक प्रस्तुत गर्नुभयो। त्यो विधेयकमा हाम्रा केही संशोधनहरू थिए, त्यो त सुन्नु भएन। त्यसपछि सम्माननीय राष्ट्रपतिजीले ती अत्यन्त महत्त्वपूर्ण प्रश्नहरू उठाउनु भएको छ, ती प्रश्नहरूमाथि एकपटक विचार पनि गर्न उहाँहरू चाहनु भएन। बालुवाकारमा बसेर संसदमा पेश भएकै छैन, बालुवाकारमा बसेर चाहिँ ल जस्ता तस्तै पास गर्ने भनेर भन्नुभयो, जसले आफूलाई संसदका सबभन्दा हिमायती ठान्नुहुन्छ। त्यस कारणले सम्माननीय राष्ट्रपतिजीले उठाएका कतिपय महत्त्वपूर्ण प्रश्नहरूमा संसदले पुनर्विचार गर्नै पर्थ्यो यो बलमिचाइले गर्दाखेरि वास्तवमा राजनीति त उहाँहरूले गर्नुभएको हो। राष्ट्राध्यक्षले त्यति सिरियस प्रश्न ध्यानकर्षण गराएका विषयहरूलाई इग्नोर गरेर जुन ढङ्गले जान खोज्नुभयो राजनीति उहाँहरूले गर्नुभएको हो। नेकपा एमाले यसमा राजनीति गरेको छैन, नेपालका सच्चा नागरिकहरूले नागरिकता पाउनुपर्छ भन्ने कुरामा कुनै द्विविधा छैन, तर एउटा मात्रै बात मात्रै समाधान गरेर भएन, नागरिकता सम्बन्धी समष्टिगत रूपमा यसको समाधान खोज्यौँ जुन चाहिँ जसलाई चाहिँ टेक्नुपर्छ राज्य व्यवस्था र सुशासन समितिको प्रतिवेदनमा भन्ने हाम्रो भनाइ हो।
तपाईँ नि अब भनौँ न अब सत्ता गठबन्धनले पनि यो विषयमा अलिकति राजनीति गर्न खोज्यो, सँगै अब यो निर्वाचन आगामी निर्वाचनका लागि एमाले अब भोट ब्याङ्कको रूपमा यो विषयलाई चाहिँ अलिकति भनौँ यो समाधानतिर लाग्नुभन्दा पनि बढी उछाल्यो भनेर एउटा टिप्पणी गठबन्धनबाट आइरहेको छ, त्यो चाहिँ होइन।
उहाँहरूले हामीसँग यति महत्वपूर्ण प्रश्नमा जस्तो त्यति बेला प्रतिवेदन प्रस्तुत भयो, त्यो प्रतिवेदनमा त्यति बेला त नेकपा सग्लै थियो, नेकपाले चाहेको भएदेखि त बहुमतको आधारमा संसदबाट पास गराउन सक्यो होला नि त। हामीले त त्यो प्रतिवेदनमा नेपाली काङ्ग्रेसका केही डिसेन्टहरू असहमतिहरू थिए, मधेसी दलहरूका केही चाहिँ मधेस केन्द्रित दलहरूका केही असहमतिहरू थिए, सहमति खोज्नका लागि हामीले प्रयत्न गर्यौँ। यद्यपि पार्लियामेन्ट कोभिडको कारणले पार्लियामेन्ट निमित चल्ने अवस्था पनि थिएन, पछि त पार्लियामेन्ट विघटन भयो। हामीले चाहिँ सहमतिका निम्ति हदैसम्म प्रयत्न गरेर राज्य व्यवस्था सुशासन समितिको प्रतिवेदन छ र त्यति बेला त सरकारसँग बहुमत छ, तर पनि हामीले चाहिँ बहुमतको आधारमा लैजान चाहेनौँ। किन नागरिकता जस्तो विषयमा देश विभाजित हुनु, संसद विभाजित हुनु, दलहरू दुईटा चित्तामा उभिनु राम्रो हुन्न भनेर सहमतिका प्रयासका निम्ति हामीले त्यत्रो लामो समय प्रयत्न गर्यौँ। उहाँहरूले एक दिन पनि त्यसको प्रयत्न गर्न नसक्ने, एक दिन चाहिँ सदनको सबभन्दा ठुलो दल जसले 98 जना सांसदहरू होल्ड गरेर राखेको छ, त्यो दलसँग एक वचन चाहिँ नसोधिकन अनि बहुमत छ भन्दा बित्तिकै पेलेर जाने यो खालको उहाँहरूको तरिकासँग पनि हाम्रो आपत्ति छ र कन्टेन्टसँग पनि हाम्रो आपत्ति छ। अब यो विषय जनताको बिचमा मुद्दा बन्छ कि बन्दैन भन्ने कुरा अब हामी त यो बनाउन चाहँदैनौँ। खासमा नागरिकता विषयमा चाहिँ देश विभाजित होस् र यो राजनीतिकरण होस् भन्ने हामी चाहन्छौँ, तर उहाँहरूले नै
चाहन्छु। आजका लागि समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद। आजको अन्तरसंवादमा हामीले नेकपा एमालेका उपमहासचिव प्रदीप गिमालीसँग कुराकानी गर्यौं, विशेष गरी नेकपा एमालेको 2 दिनसम्म चलेको केन्द्रीय कमिटिको बैठक र यो बैठकले गरेका निर्णय लगायत अन्य समसामयिक राजनैतिक विषयमा केन्द्रित रहेर हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।